الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدا عبده ورسوله. وعن عياز بن حمار رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم إن الله أوحى إلي أن تواضعوا حتى لا يفقر أحد على أحد ولا يبغي أحد على أحد. وعن أبي هريرة رضي الله تعالى عنه أن رسول الله صلى الله عليه وسلم قال ما نقصت صدقة من مال وما زاد الله عبدا بعفو إلا عزا وما تواضع أحد لله إلا رفعه الله. رواه مسلم. پردہ نشین میری محترمہ مائیں اور بہنیں اور بیٹیاں، گزشتہ ہفتے میں نے آپ کے سامنے تواضع کے بارے میں، عاجزی کے بارے میں کچھ باتیں بیان کی تھی. اور اس پر میں نے کہا تھا کہ اللہ تعالیٰ تواضع سے انسان کو بہت بلند کرتا ہے، اس کے درجے کو، اور اللہ تبارک و تعالیٰ کی رحمت کا وہ مستحق ہوتا ہے. اگر انسان کے اندر تواضع نہ ہو تو یہ پھر انسان فرعون نمرود بن جاتا ہے. اس لیے کہ جب دل میں تواضع کی صفت نہیں ہوگی تو پھر ضرور اس میں تکبر پیدا ہوگا، اور تکبر اور برائی جو ہے، اپنے آپ کو برا سمجھنا، یہ دل کی بیماریوں میں سے ایک خطرناک بیماری ہے. اسی لیے سب سے پہلے نافرمانی جو کس نے کی ہے وہ ابلیس ہے. سب سے پہلے جس نے نافرمانی کی ہے وہ ابلیس شیطان ہے. اس نے سب سے پہلے نافرمانی، اللہ کی ناراضگی کا بیج بویا. اس سے پہلے کسی نے نافرمانی نہیں کی. جب اللہ تعالیٰ نے حضرت آدم علیہ الصلوۃ والسلام کو پیدا فرمایا، تمام فرشتوں کو ان کے آگے سجدے کا حکم دیا، تو ابلیس نے سب سے پہلے تکبر کیا. حالانکہ اس کو عاجزی کے ساتھ اللہ کی نعمت سمجھ کر، اللہ کا بندہ سمجھ کر، اس کو ابلیس کو یعنی اللہ کی فرما برداری میں اس کو سجدہ کرنا چاہیے، لیکن اس نے کہا انا خیر من، خلقتنی من نار وخلقتہ من طین، میں تو آدم سے بہت اچھا ہوں، اس لیے کہ مجھے آپ نے آگ سے پیدا کیا اور حضرت آدم علیہ السلام کو مٹی سے پیدا کیا. اور آگ اوپر جاتی ہے، جب جلاتے ہیں تو آگ اوپر جاتی ہے اور مٹی اوپر ڈالتے ہیں تو نیچے آتی ہے، تو آگ کا درجہ مٹی سے افضل ہے. تو گویا میں افضل ہوں، اپنے آپ کو اس نے بڑا سمجھا، میں افضل ہوں، میں کیوں سجدہ کروں. یہ سب سے پہلی نافرمانی تھی جو کائنات میں، اس دنیا میں سب سے پہلے سرزد ہوئی، سب سے پہلے شیطان کی. اور اس نافرمانی کی جڑ، بنیاد، روٹ وہ کیا تھا؟ پرائیڈ، تکبر، بڑائی، کہ میں آدم سے افضل ہوں، میں آدم سے اچھا ہوں، میں آدم سے بہتر ہوں. اس تکبر کی وجہ سے اللہ نے اس کو نکال دیا، زمین پر بیچ دیا اور اس پر لعنت کر دی قیامت تک کے لیے. معلوم ہوتا ہے ساری نافرمانیوں کی جڑ دا روٹ آف آل دا سینس اکال تکبر. ساری نافرمانیوں کی جڑ اگر کوئی چیز ہے تو وہ تکبر ہے. جب دل میں تکبر ہوگا تو دوسرے برائیاں بھی آٹومیٹک پیدا ہوگی تکبر کی وجہ سے. اور ظاہری بات ہے کہ تمام گناہوں کی جڑ تکبر ہے، تو تکبر سے پھر غصہ بھی پیدا ہوگا اینگر، تکبر سے پھر جلسی پیدا ہوگی ہیٹریڈ بغض، اور تکبر کی بنیاد پر دوسرے کو تکلیف بھی پہنچائے گا. تکبر کی وجہ سے غیبت، بیک بائٹنگ. تو جب تک تکبر ہوگا سارے گناہ اس کے دل کے اندر میں پیدا ہوتے رہیں گے. ایز آئی کاؤنٹ ان فرنٹ آف یو، جیلسی، اینگر، ہیٹریڈ اینڈ ٹو ہرٹ سم ون اینڈ بیک بائٹ اینڈ اکیوز، یہ سب کے سب تکبر کی وجہ سے ہیں. جو تکبر سارے گناہوں کی روٹ ہے. جب تک دل میں توازن نہیں ہوگی اس وقت تک ان برائیوں سے نجات نہیں ہوگی. اسی لیے لوگ بیٹھ ہوتے ہیں بزرگان دین سے کہ اندر کی بیماری ختم ہو. اسی لیے کہ قیامت کے دن اللہ کہے گا یوم لا ینفع مال ولا بنون. قیامت میں یور ویلتھ از ناٹ گوئنگ ٹو بینیفٹ یو اینڈ یور چلڈرن از ناٹ گوئنگ ٹو بینیفٹ یو الا من اتى اللہ بقلب سلیم. ہاں اگر تو پروٹیکٹڈ ہارٹ، دل لے کر میرے پاس آیا ہے تو تیری نجات ہوگی. اور اگر دل ہی گندا ہو حسد سے، جلسی سے، ہیٹرڈ سے، بیک بائٹنگ سے، تہمتوں سے، کسی کو تکلیف پہنچانے سے، غصہ سے، تو ظاہری بات ہے کہ اس دل کی پھر نجات ہونے والی نہیں ہے. اپنے آپ کو ہر وقت بڑا سمجھنا، آئی ڈو ایوری تھنگ، میں نے کیا، میں نے یہ کیا تیرے لیے، میں نے تیرے لیے یہ کیا، میں نے فلاں. توازو عربی زبان میں اپنے آپ کو کم درجہ والا سمجھنا. میں تو کچھ بھی نہیں، عالم کہتا میں تو ایک طالب علم ہوں، میں کچھ بھی. اپنے آپ کو کم درجہ والا کہنا یہ توازو نہیں، جیسا کہ آج کل حقیر فقیر، فلاں حقیر فقیر، اس کے سامنے جا کر کہو اے فقیر تو پتا چلے کہ وہ کتنے غصے میں آتا ہے. مولانا مجھے فقیر کہتا ہے، مجھے حقیر کہتا ہے، اس کا نام. آج کل لوگ توازو کس کو سمجھتے ہیں؟ اپنے لیے لوور ورڈ یوزنگ ان دم، نو احکر ناچیز کھانے کی، اور ناکارا خطاکار، گنہگار ہوں بھائی، میں تو خطاکار ہوں، میں تو احکر ہوں، میں تو حقیر ہوں، آئی ایم نتھنگ. یہ سمجھتے ہیں کہ ان الفاظ کے اندر میں توازو ہے، بس لکھ دو توازو آ گیا. نہیں، توازو اس کا نام نہیں، توازو اس کا نام نہیں. اپنے آپ کو کمتر لکھنا توازو نہیں، بلکہ کمتر سمجھنا توازو ہے. ایک تو کمتر لکھنا کیا کر پلا ہوا، لیکن اپنے آپ کو سمجھنا، کمتر سمجھنا، یہ توازو. جیسے میری کوئی حیثیت نہیں بھائی، میری کوئی حقیقت نہیں، سب اللہ تعالیٰ کی توفیق سے ہے، اس کی عنایت ہے، مہربانی ہے، اس میں میرا کوئی، یہ ہے توازو کی حقیقت. میں نے کیا بیان کیا، یہ سب اللہ کی طرف سے، میں نے کیا تفسیر کی اللہ کی طرف سے، یہ سب اللہ کا مجھے توفیق نہ دیتا تو کچھ نہ ہوتا، اپنے آپ کو بس کام ہے کچھ بھی، او میرا بیان دیکھا، او میری تفسیر دیکھی، او میں پورا تم کو مدد کیا دیکھا، او میں نے میری زکات دیکھی، میرے صدقہ دیکھے، میں نے مدرسہ بنایا دیکھا، یہ نہیں. جب یہ حقیقت حاصل ہو جائے تو پھر اس کے بعد حقیر ناچیز وغیرہ لکھنا آسان ہے، خالی لکھنے سے کچھ نہیں ہوتا ہے. سمجھائی بات، یہ بہت بڑا چیپٹر ہے حدیث میں توازو کا، بہت بڑا. اگر جس کے دل کے اندر میں توازو آ گیا اللہ اس کو بہت بڑا بنا دیتا ہے، بہت بڑا. ایک مرتبہ حضرت تھانوی رحمت اللہ علیہ کے خلیفہ حضرت مولانا خیر محمد صاحب، وہ حضرت مفتی محمد حسن صاحب کی مجلس میں بیٹھے تھے، تو مجھے ایسا لگتا تھا وہ فرماتے ہیں کہ میں سب میں افضل ہوں اور میں ہی سب سے، میں سب سے افضل بھی ہوں اور میں سب سے نکما بھی ہوں. حضرت مفتی حسن صاحب نے سن کر فرمایا میری بھی یہی حالت ہوتی ہے. پھر دونوں نے مشورہ کیا کہ چلو یار، ایک طرف یہ بھی آتا ہے کہ آئی ایم بیٹر دین ایوری بڈی، دوسری طرف میں آئی ایم نتھنگ. دونوں دل کے اندر میں خالہ، یہ دونوں حضرات مفتی مولانا خیر محمد صاحب اور حضرت مفتی حسن صاحب دونوں گئے کہاں پر؟ اپنے شیخ کے پاس. یہ بعض مرتبہ شیطان بھی کھیلتا ہے نا، تو حضرت تھانوی رحمۃ اللہ علیہ کے پاس گئے اور کہا چلو ہم جا کر کے یہ اچھی اور بری حالت کو بیان کرتے ہیں. دونوں گئے حضرت تھانوی رحمۃ اللہ علیہ کے پاس اور دونوں نے کہا ایسا دل میں آتا ہے کہ میں سب سے افضل بھی ہوں اور دوسری طرف میں سب سے برا بھی ہوں. حضرت تھانوی رحمۃ اللہ علیہ نے جواب میں فرمایا کچھ فکر کی بات نہیں، اس لیے کہ تم دونوں اپنی یہ حالت بیان کر رہے ہو، حالانکہ میں تم سے سچ کہتا ہوں جب بھی میں مجلس میں بیٹھتا ہوں تو میری بھی یہی حالت ہوتی ہے. حضرت تھانوی کیا فرماتے ہیں مجھے بھی ایسا ہی ہوتا ہے، علم دیکھے تو بڑا ہے، ادھر دیکھے تو مجھ بھی نہیں ہے، سب سے مجھ سے اچھے ہیں. تو اس مجلس میں سب سے نکما ہوں، یہ سب مجھ سے افضل ہے، یہ ہے توازو کی حقیقت. ہم دیکھتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم کا توازو کیسے تھا، ہمیں تو سیکھنا وہاں سے. حضرت انس بن مالک رضی اللہ تعالیٰ عنہ کی حدیث امام ترمذی نے نقل فرمائی کہ جب بھی کوئی شخص حضور اکرم صلی اللہ علیہ وسلم کے ساتھ ملاقات کے وقت مصافحہ کرتا دونوں ہاتھ، تو آپ اپنا ہاتھ اس کے ہاتھ میں رکھتے تھے جب تک کہ وہ اپنا ہاتھ نہ کھینچ لے، جب تک کہ وہ اپنا ہاتھ نہ کھینچ لے. وہاں تک کیا ہوتا تھا؟ وہاں تک وہ آپ اپنا ہاتھ کو رکھتے تھے، اور جب تک دوسرا شخص اپنا ہاتھ نہ کھینچ لے آپ نہیں کھینچ، اور آپ اپنا چہرہ اس کی طرف ہی رکھتے تھے جب تک کہ وہ اپنا چہرہ نہ پھیر لے، میں اس کی طرف ہی دیکھتے رہتے. ایسا نہیں جیسی، ہاں بھائی بولو کیا کہتے ہیں، ایسا نہیں، ادھر ملاقات ادھر بات. اللہ ہمیں یہ سنت نصیب فرمائے، کتنے بڑے اللہ کے رسول صلی اللہ علیہ وسلم کی حالت ہے، ایک سنت پر اگر عمل ہو جائے. جب تک ملاقات کرنے والا شخص اپنا چہرہ نہیں پھیرتا تھا، اپنے ہاتھ نہیں کھینچتا تھا، آپ مسلسل مجلس میں بیٹھتے رہتے اور اس کے سامنے. یہ اسے معلوم ہوا، بعض مرتبہ کیا ہوتا تھا شروع شروع میں جس طرح اور لوگ مجلس میں آ کر بیٹھ جاتے، آپ صلی اللہ علیہ وسلم بھی ان کے ساتھ مل جل کر بیٹھ جاتے تھے، پتہ نہیں چلتا تھا، نہ تو بیٹھنے میں کوئی امتیازی شان کہ بھائی اس میں کوئی نبی بھی ہے، سب کے ساتھ اندر بیٹھ جاتے تھے، تو ایسا نہیں کہ اوپر آگے جا کے اسٹیج پر بیٹھ گیا. یہ شروع شروع میں نبی اکرم صلی اللہ علیہ وسلم، اس میں آنے والے کو پتہ نہیں چلتا کہ نبی صلی اللہ علیہ وسلم بھی ہے کہ نہیں، سب میں گھل مل کر بیٹھ جاتے تھے.
اور جب مجمع زیادہ ہو جاتا تو پیچھے والوں کو آپ کی زیارت کرنی مشکل ہوتی تھی نا، آپ نیچے بیٹھ جاتے تھے تو پیچھے والے دیکھ نہیں سکتے تھے، تو سب لوگوں کی خواہش ہوتی کہ نبی صلی اللہ علیہ وسلم کی زیارت کریں، اسی لیے تو لوگ آتے تھے، اسی لیے تو رات میں تہجد پڑھنے کے لیے عورتیں مسجد نبوی میں آتی تھی کہ آپ صلی اللہ علیہ وسلم کے پیچھے فجر کی نماز پڑھیں گے اور ان کا آواز سنیں گے اور ان کی نصیحت سنیں گے، صرف زیارت کے لیے عورتیں آتی تھیں تہجد، حالانکہ دور دور تک رہتی تھی، ان کے قریب محلے کی مسجد بھی ہوتی تھی لیکن وہ تہجد میں جلدی آ جاتی تھی، اس لیے کہ ہم نبی اکرم صلی اللہ علیہ وسلم کی آواز سنیں گے، فجر میں قرآن پڑھیں گے، اس کو پسند ہے اللہ کے رسول صلی اللہ علیہ وسلم فجر میں قرآن پڑھیں، جن پر قرآن اترا ہے وہ کتنے نصیب والی ہوگی، اسی لیے عیدگاہ میں عید کی نماز کے لیے عورتیں جاتی تھی عید کی نماز پڑھنے کے لیے، لیکن جو عورتیں پاک نہیں ہوتی تھی حیض والے وہ بھی جاتی تھی، حالانکہ ان کے اوپر تو نماز نہیں ہے، پھر بھی کیوں، وہ سائڈ پہ بیٹھ جاتی تھی تاکہ نبی اکرم صلی اللہ علیہ وسلم کا خطبہ اور بیان سنے، تو بعض مرتبہ نبی صلی اللہ علیہ وسلم بیٹھ جاتے تھے تو اس وقت صحابہ کرام کی درخواست حضور صلی اللہ علیہ وسلم سے ہوتی، یا رسول اللہ اپنے لیے کوئی اونچی جگہ بنوا لو، اس پر بیٹھ کر آپ بات کرو تو آنے والے کو پتا بھی چل جائے کہ نبی صلی اللہ علیہ وسلم مسجد میں ہے، مجلس میں ہے، سب لوگ آپ کی زیارت بھی کر لیں۔ اب اس سنت کو پھر جاری کیا، اس کے بعد ممبر بنایا گیا اور رسول اللہ صلی اللہ علیہ وسلم ممبر پر بیٹھ کر، یا کرسی بھی مسجد میں تھی، کرسی پر بیٹھ کر آپ صلی اللہ علیہ وسلم بات فرماتے تھے، ورنہ آپ کی توازو کا یہ حال تھا۔ اسی لیے آپ صلی اللہ علیہ وسلم چلتے بھی تھے تو سب کے ساتھ چلتے تھے، ما را رسول صلی اللہ علیہ وسلم یأکل متکئا قط، کبھی بھی حضور صلی اللہ علیہ وسلم کو ٹیک لگا کر کھاتے ہوئے نہیں دیکھا، کرسی پر ایسے ٹیک لگا، ایک تو بیٹھ گیا، چلو بھائی معذور ہے تو اس طرح کھاتے توازو کے، ایسا دب گیا آرام سے، نبی اکرم صلی اللہ علیہ وسلم پوری زندگی کبھی ٹیک لگا کر بیٹھ کر کھانا نہیں کھایا، نہ دیوار کے ساتھ نہ کرسی پر، اور آپ صلی اللہ علیہ وسلم اب سب کے ساتھ چلتے تھے، ایسا نہیں کہ میں بڑا ہوں تو آگے چلو تم میرے پیچھے چلو، اور مسئلہ بھی یہی ہے کہ اپنے شیخ کے ساتھ چلنا چاہیے کہ بھئی ان کو اگر کچھ کہنا ہو تو پیچھے نہ مڑنا پڑے، بات کر سکے آرام سے، یہ طریقہ ہے، ہم لوگ بزرگی کس میں سمجھتے ہیں، پیچھے چلنے، مسئلے کے خلاف ہے، مسئلہ کیا ہے، اپنے شیخ، اپنے استاد، اپنے بڑے کے باپ کے ساتھ چلو تاکہ ان کو کچھ بات کرنا ہو تو آرام سے بات کر سکے، ورنہ پھر ان کو پورا گھومنا پڑے گا، سمجھ میں بات آ رہی میری، یہ مسئلہ امام ترمذی نے نقل فرمایا ہے، یہ ساری باتیں سیکھنی ہے، اللہ کے رسول صلی اللہ علیہ وسلم کے ساتھ صحابہ کرام کو آگے چلاتے تھے، آگے چلو کچھ پیچھے، لیکن عام طور پر کیا ہے، ساتھ میں اللہ کے رسول صلی اللہ علیہ وسلم چلتے، صرف فرق اتنا ہوتا تھا کہ جب آپ چلتے تھے آپ کا معجزہ یہ تھا کہ آپ سب سے لمبے نظر آتے تھے، لمبے نہیں تھے آپ، لیکن جب سب کے ساتھ چلتے تھے تو اللہ کی طرف سے معجزہ تھا کہ آپ لمبے نظر آتے تھے، یہ تاکہ لوگوں میں پتا چلے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم چلتے سب کے ساتھ، یہ تو کیا ہوتا ہے، انسان کا نفس اور شیطان کیا ہوتا ہے، انسان خود آگے آگے چلے اور اس کے معتقدین اس کے پیچھے پیچھے اس کی ایڑیوں کے ساتھ چلے، اس لیے کہ اس وقت انسان کا نفس اور شیطان بے قدر دیکھ آئی ایم سامتھنگ، میں آگے ہوں، بڑا ہوں، تو تبھی تو اتنا بڑا مجمع میرے پیچھے چل رہا ہے، لیکن نبی اکرم صلی اللہ علیہ وسلم نے اس گھمن کو توڑ دیا، حتی امکان اس سے پرہیز کرنا چاہیے کہ لوگ پیچھے چلے، جب آدمی چلے تو یا تو اکیلے چلے، سب کو کہہ دو نہیں، اللہ کے رسول صلی اللہ علیہ وسلم سب کو نہ کہہ دو میں اکیلا چلوں گا تاکہ تکلف نہ ہو، اور یا تو ساتھ ساتھ چلے، یہ صورت ہوتی ہے۔ حضرت تھانوی رحمت اللہ علیہ کے معاملات میں یہ بات لکھی ہے کہ آپ نے یہ اعلان کر رکھا تھا کہ کوئی شخص میرے پیچھے نہ چلے.
نہیں بات,
جب میں کہیں تنہا جا رہا ہوں تو مجھے تنہا جانے دو, مارکیٹ کچھ خریدنے کے لیے جانے دو,
ورنہ پھر کیا ہوتا ہے, تب تکلف بہت ہوتی ہے. لیکن جب ضرورت پڑتی ہے تو سب ساتھ میں کیا ہوتے تھے, چلتے تھے.
تو اپنے اندر عاجزی پیدا کرو.
کیا پیدا کرو؟
عاجزی. یہ ہے حضور صلی اللہ علیہ وسلم ہر معاملے میں وہ طریقہ پسند کرتے تھے جس میں عبدیت, بندگی, بندہ بن کر نظر آ. اسی لیے حضور اکرم صلی اللہ علیہ وسلم جب اللہ کی طرف سے پوچھا گیا کہ اگر آپ چاہیں تو آپ کے لیے احد پہاڑ کو سونا بنا دیں, اف یو وش وی کین میک دا ماؤنٹ آف احد, وی کین میک اٹ گولڈ فار یو, تاکہ آپ کی یہ معاشی پیسے کے بارے میں جو تنگی ہے ختم ہو جائے.
سونا ہی سونا ہے, احد پہاڑ تو 21 کلومیٹر کا ہے, بہت بڑا ہے. کتنا سونا ہے, ایک سونے کی اگر بسکٹ مل گئی تو کتنا خوش ہو جاتا ہے. یہاں تو پورا پہاڑ سونا, یہ صحیح حدیث بیان کر رہا ہوں. فرمایا حضور صلی اللہ علیہ وسلم, میں نہیں 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 مجھے تو پسند ہے اجوا ما واشبا یوم, ایک دن میں کھانا کھاؤں ایک دن بھوکا رہوں, ایک دن مجھے کھانا اچھا ملے تاکہ میں تیرا شکر ادا کروں, ایک دن میں بھوکا رہوں تھوڑا تاکہ میں صبر بھی کروں. تو شکر اور صبر دونوں میری زندگی میں باقی رہے, اور یہ دونوں کے دونوں دو پہلے ہیں, دو ویل ہے کہتے ہیں, ایک شکر اور ایک صبر, دونوں سے انسان کہاں جاتا ہے, جنت میں جاتا ہے. شکر سے بھی انسان جاتا ہے, لئن شکرتم لازیدنکم, اور صبر سے بھی ان اللہ مع الصابرین. دونوں عجیب چیز ہے یہ. تو اللہ کے رسول صلی اللہ علیہ وسلم فرمایا نہیں میں چاہتا ہوں. تو بخاری شریف کی حدیث ہے کہ حضور صلی اللہ علیہ وسلم کو کسی معاملے میں دو راستے کا اختیار دیا جاتا تو یا تو یہ راستہ اختیار کر لو یا تو یہ, تو حضور صلی اللہ علیہ وسلم ہمیشہ ان میں سے ایزیسٹ ون, آسان راستہ اختیار کرتے تھے. اس لیے کہ مشکل راستہ اختیار کرنے میں اپنی بہادری کا دعویٰ ہے, آئی ایم سم تھنگ آئی کین واک آن دس وے, اور اس میں امت کو بھی نقصان ہے, بعد میں میری امت نہیں چل سکے گی, مشکل ہو جائے گا. تو امت کا بھی خیال اپنا بھی, اس لیے عاجزی کا والا کام اللہ کے رسول صلی اللہ علیہ وسلم اختیار فرماتے. حضرت سید سلیمان ندوی کا نام سنا ہوگا, بڑی کتابیں لکھی انہوں نے, جو آج ہے وہ نہیں, چلے گئے, حضرت تھانوی رحمۃ اللہ علیہ کے قریب, بڑی کتابیں سیرت بھی لکھی ہے, سیرت پر یہ اس زمانے میں ان کے علم کا ٹوٹی بولتا تھا, یعنی اتنے مشہور تھے, اتنے بڑے عالم تھے کہ سب جگہ ان کے علم مشہور تھا, کہ سب سے بڑے عالم علامہ وہی ہے پورے ہندوستان میں. سید سلیمان ندوی آج سے کئی سال پہلے انتقال فرما گئے, بہت سب. وہ اپنا واقعہ سناتے ہیں, جب میں نے سیرت النبی صلی اللہ علیہ وسلم کی پر کتاب لکھی 6 جلد میں, تو بار بار دل میں یہ وسوسہ آتا تھا کہ جس ذاتی گرامی یعنی نبی صلی اللہ علیہ وسلم کی یہ سیرت لکھی ہے, ان کی سیرت کا کوئی عکس میری زندگی میں ہے یا نہیں. اگر میں کوئی کسی کی لائف لکھوں اور اللہ کے رسول کی لائف سے بڑھ کر کس کی لائف ہو سکتی ہے, میں نے 6 جلد میں سیرت تو لکھی بڑی بڑی, لیکن اس میں سے کوئی میری زندگی میں ہے یا نہیں. اپنی زندگی ٹٹولنے لگے, اگر نہیں ہے تو میں کس طرح اس کو لا سکتا ہوں. اس مقصد کے لیے وہ کہاں گئے, کسی اللہ والے کے پاس گئے. انہوں نے سب سے سنا تھا کہ ابھی فی الحال سب سے بڑے اللہ والے مولانا اشرف علی صاحب تھانوی ہے, تھانہ بھون میں انہوں نے سنا تھا. لیکن یہ بعض مرتبہ علم بہت ہوتا ہے تو دل نہیں چاہتا کسی کے سامنے اپنا ہاتھ دے بیٹھ ہو, چونکہ بڑا عالم ہے, اتنا بڑا عالم. تو سنا ہے کہ وہ بہت بڑے نیک آدمی ہیں, اللہ والے ہیں. بس لیٹ می گو ونس ٹو سی ہی اونلی. اب یہ جا رہے لکھنؤ سے تھانہ بھون, وہاں صرف دیکھنے کے لیے سے ایک سفر کروں میں, حکیم الامت کو دیکھ کر ذرا دیکھ لوں. وہ چلے گئے چپ چاپ سے, بغیر گئے وہاں پہنچے, اور وہاں جا کر کیا ہوا, حضرت سے بیعت ہو گئے, ان کا بیان سنا تو بیعت ہو گئے,
और वहां कुछ दिन रहे। जब वापस आने लगे तो हजरत थानवी रहमतुल्लाह अलैहि से अर्ज किया, हजरत कोई नसीहत कर दीजिए, मैं घर जा रहा हूं। बैत तो हो गए, मुरीद बन गए, अब क्या वापस घर जाना है ना। तो कहा हजरत कोई नसीहत। हजरत थानवी रहमतुल्लाह अलैहि ने फरमाया कि इतना बड़ा मौलवी है, उसको मैं क्या नसीहत करूं। लेकिन जब वो आए ना मजलिस में, तो एक शर्त पर बैठ करूंगा कि मेरी मजलिस में तुम बैठोगे, एक सवाल उंगली उठाकर नहीं करना है, सिर्फ सुनना है। ज्यादा इल्म होता है तो सवाल भी ज्यादा करता है ना। तो आपको मेरे बयान में एक सवाल करने की इजाजत नहीं है। वो कहते हैं कि जब मैं बैठा ना, तो मेरे जहन में जितने क्वेश्चंस है, वो हजरत थानवी रहमतुल्लाह अलैह के बयान सुनते सुनते वो सारे क्वेश्चन खत्म हो गए, मुझे पूछने की जरूरत ही नहीं पड़ी। तो मैं बहुत गर्विदा हो गया, बहुत ज्यादा हजरत से। और मैं जब जाने लगा तो हजरत ने कहा, मैं तुझे क्या नसीहत करूं, इसलिए कि तेरी तो बहुत शोहरत है, बड़ी किताब है, तेरी कलम भी अजीब है, तेरी जबान भी, तेरा इल्म भी बहुत ज्यादा है। तो दिल में हजरत थानवी रहमतुल्लाह फरमाते, मैंने अल्लाह से कहा, अल्लाह मैं इसको क्या नसीहत करूं, तुम मुझे बता दे। इसलिए कभी कभी अपने दिल से अल्लाह से बातें किया करो। जब भी कोई मुझे, वल्लाह कह रहा हूं, मस्जिद में बैठा हूं, मुझे जब भी कोई आदमी कोई चीज का कुछ पूछना है, तो फौरन मेरे दिल में यह बात आती है, अल्लाह इसका जवाब मेरे दिल में डाल देना, मुझे कुछ नहीं आता। जो आदमी यह कहता है, उसके अल्लाह पाक दिल में वो बात डाल देता है और बेहतर जवाब उसका सामने वाले के मुताबिक आ जाता है। क्योंकि हमने फौरन किससे रुजू किया, अल्लाह से। ये पूछ रहा है, उससे पहले ही दिल में आ गया, अल्लाह मुझे बता दे क्या, मुझे कुछ आता है, तो अल्लाह पाक उस तवाजु पर दिल में बात डाल देता है। अब हजरत कह रहे हैं, या अल्लाह मेरे दिल में डाल दे कोई ऐसी बात जो उसके लिए फायदेमंद हो जाए। बैठ होकर तो जा रहे मुरीद साहब, तो उनके लिए भी फायदेमंद, मेरे लिए भी फायदेमंद। तो हजरत थानवी रहमतुल्लाह अलैह ने उसके बाद जब दिल में आया तो कहा, भाई हमारे तरीके में तो अव्वल और आखिर अपने आप को मिटाना है। क्या कहा, अपने आप को मिटा दे, आई एम नथिंग, तकब्बुर सब खत्म, ऐसा नहीं है मेरे पास बहुत इल्म है, मैं बड़ा हूं। हजरत सैयद सुलेमान नदवी फरमाते हैं, हजरत थानवी रहमतुल्लाह ये अल्फाज कहते वक्त अपना हाथ सीने की तरफ ले जाकर नीचे की तरफ ऐसा झटका दे, ऐसा गोया के उसके सीने से क्या है, निकाल दिया, जो प्राइड जो था ना वो निकाल दिया। मुझे ऐसा महसूस हुआ कि मेरे दिल पर झटका लग गया, हालांकि हजरत थानवी ने अपने सीने पर किया, उसके नहीं, अपने सीने पर किया। ऐसा भाई अपने आप को शुरू में भी आखिर में मिटा दूं, बस यहां किया, उनके दिल में ऐसा झटका लगा कि बिल्कुल बस कहना ही किया। उस वाकिए के बाद हजरत सैयद सुलेमान नदवी ने अपने आप को ऐसा मिटाया कि उसकी मिसाल मिलना मुश्किल है। एक दिन देखा खानका के बाहर यही हजरत सुलेमान नदवी मजलिस में आने वालों के लिए झूठे सीधे कर रहे थे। इतना बड़ा आलिम जिसका इल्म और जिसकी शोहरत इतनी थी, लेकिन खानका में हजरत के अपने शेख की खानका में जो भी आता था खानका में उसके झूठे सीधे करते थे। ऐसा बिठाया, ये तवाजू, ये फनाइयत अल्लाह ने उनके दिल में पैदा कर दी। जैसे एक नौजवान आया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास और कहा, हजरत मुझे इजाजत दीजिए जिना करने की। किसको कह रहा, अल्लाह के नबी साहब चाहिए हदीस, अल्लाह के नबी ने मेरे और आपके जैसा होता, हाँ क्या बात करता है, निकल यहां से, गुनाह की बात करता है, लेकिन अल्लाह के नबी साहब मेरे करीब आ जाओ, सिट नेक्स्ट टू मी, और बैठा और उनसे कहा, देखो साहबी से कह रहे, साहबी थे लेकिन नौजवान थे, जज्बा होता है, शैतानी वसवसा होता है, इंसान है, तो ऐसा सवाल किया। अल्लाह के नबी ने अगर तेरी नाउज बिल्ला माँ से या खाला से या बहन से या बेटी से कोई जिना करे तो तुझे कैसा लगेगा?
बार बार सवाल किया अल्लाह के, फरमाया अल्लाह के मैं तो उसको कत्ल कर दूंगा।
फरमाया फिर तू जिससे जिना करेगा वो भी किसी की माँ होगी, किसी की खाला होगी, किसी की बहन होगी या किसी की बेटी होगी, तो तुझे शर्म आनी चाहिए।
बस खामोश अल्लाह के नबी साथ में हाथ उसके सीने पर रखा ऐसा, या अल्लाह इसके सीने से शैतानी वसाब इसको निकाल दे। बस
उन्होंने कहा मेरे दिल में ऐसी ठंडक महसूस हुई कि उसके बाद से पूरी जिंदगी मैंने किसी की तरफ आंख उठाकर नहीं देखा।
ये वो दुआ का असर था अल्लाह के रसूल साहब।
यहां भी हजरत ने उस उनकी आना निकाल दी, आना मैं जो होती है ना मैं,
वो मैं निकाल दू। इसलिए मुतकब्बिर, तकब्बुर, मुतकब्बिर की मिसाल देख लो। पहले अरबी जुबान में किसी ने बड़ी हकीमाना बात कही है कि मुतकब्बिर की मिसाल उस शख्स जैसी है जो पहाड़ की चोटी के ऊपर खड़ा हुआ है, सर ऑन टॉप ऑफ द माउंटेन, स्टैंडिंग ऑन टॉप ऑफ द माउंटेन। अब वो पहाड़ के ऊपर से नीचे चलने वाले को क्या समझता है? छोटा। आप प्लेन में जाते हो ना तो नीचे लोग छोटे छोटे नजर आते हैं, किसी का मकान है किसी का छोटा, इसलिए कि वो ऊपर से उसको बोलो जी छोटे, और जो लोग नीचे से उसको पहाड़ पर देखने वाले वो उसको क्या है छोटा समझते हैं। ऊपर ऐसा लगता है कोई परिंदा बैठा है, बहुत ऊंचे है ना वो, तो वो नीचे वाले को छोटा समझता है, नीचे वाले उसको। बिल्कुल इसी तरह सारी दुनिया मुतकब्बिर को हकीर समझती है, ऐसे छोटी सारी दुनिया उसको छोटी समझती है और वो दुनिया वालों को हकीर समझता है। मेरी बात समझ आई है ना?
जैसे उसको सब छोटे छोटे नजर आते हैं।
हमारे हजरत डॉक्टर अब्दुल हई साहब मुफ्ती तकी साहब के शेख फरमाते हैं कि अपने घर में कभी कभी मैं नंगे पैर चलता हूं। अपने घर में हम तो होता है भाई, ठंडी की भी अलग होते हैं, गर्मी के अलग होते हैं, घर के अलग है, बाहर के अलग है। अपने घर में कभी कभी नंगे बेफुट आई यूज्ड टू वॉक इन माय हाउस, और इसलिए कि मैंने एक बार पढ़ा था कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बेफुट भी चलते थे, बगैर शूज के भी चले। मैं भी इसलिए चल रहा हूं ताकि नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पर अमल हो जाए। और फरमाया करते थे नंगे पांव चलते वक्त अपने आप से मैं कहता था कि देख तेरी असल हकीकत तो यह है कि न पांव में जूता है, न सर पर टोपी है, न जिस्म पर लिबास है, तो अंजाम कर मिट्टी में मिल जाने वाला है। ये कपड़े भी निकल जाएंगे, ये जूते भी निकाल देंगे तेरे, ये टोपी भी निकाल देंगे, और कफन पहना कर तुझे बेफुट कहां डाल दिया जाएगा, कब्र के अंदर में सुला दिया जाएगा, ये तेरा अंजाम है। तू आया दुनिया में बेफुट, तू आया दुनिया में बगैर कपड़े के, तू आया दुनिया में बगैर टोपी के, इसी तरह तू जाएगा अल्लाह के पास भी, और कयामत के दिन उठेगा भी ऐसे ही। हाँ इसी तरह हमारे अकाबिरीन का तवाज़ु सुभान अल्लाह, मौलाना कासिम नानोतवी रहमतुल्लाह अलैह का सुनते चलो, वो जिन्होंने सबसे पहले दारुल देवबंद बनाया था, उनके बारे में लिखा है कि हर वक्त एक लुंगी पहनते थे और मामूली सा कुर्ता होता था जो हमारे यहाँ गर्मी में लोग पहनते हैं हिंदुस्तान पाकिस्तान में, वो मामूली होता है, वो खड्डे जैसा होता है। वो कोई शख्स देख कर ये नहीं पहचान सकता था कि इतना बड़ा अल्लामा है ये बहुत बड़ा अल्लामा है मौलाना कासिम नानोतवी। जब मुनाजरा करने पर जाते तो बड़ों बड़ों के दांत खट्टे कर देते थे, ऐसा बोलते थे, लेकिन सादगी और तवाजु के तहबन पहनकर मस्जिद में झाड़ू लगाते थे। एक बार अंग्रेज आया और पूछा कासिम नानोतवी किधर है, और लुंगी पहनकर वही सिंपल कपड़े में मस्जिद में खड़े थे, आगे मस्जिद में पकड़ने के लिए बोले लोग, तो यहां खड़े थे थोड़ा इधर हो गए हट गए, अभी तो यहां थे।
क्या कहा, अभी तो यहां से यूरिका में हूं, यानी थोड़ा हट गए, अभी तो यहां से जहां पहले खड़े वहां पर चले, अभी तो यहां थे वो लोग चलेंगे। इसलिए वो समझे हसीम ननौती बहुत बड़ा आदमी है ना, वो तो बहुत बड़ा आदमी है, तो तवाज़ु उसका बहुत ही जरा वो वजह कथा भी बहुत बड़ी होगी। उन्होंने बहुत जबरदस्त काम किया, 3 दिन तक छुप गए, 3 दिन के बाद बाहर निकले तो किसी ने कहा हजरत आप डरते हैं इन लोगों से, कहा मैं डरता नहीं, मेरे नबी की सुन्नत में कब अदा करूंगा कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम हिजरत के वक्त 3 दिन गार में छुप गए, तो मैं उस सुन्नत को अदा करने के लिए 3 दिन छुप गया ताकि सुन्नत पर भी अमल हो जाए। ये थे हमारे मौकासिम रखते, छोटी छोटी सुन्नत, तवाजु, आजिजी, बहुत जबरदस्त। समझ में बात आ रही है। शेखुल हिंद रहमतुल्लाह अलैह, शेखुल हिंद रहमतुल्लाह अलैह जो माल्टा की जेल से जिनको अंग्रेज ले गए थे, मौलाना हुसैन अहमद मदनी रहमतुल्लाह अलैह के साथ हजरत मौलाना महमूद हसन साहब, शेखुल हिंद रहमतुल्लाह, ये सब वाकयात मैं सुना रहा हूँ अपने अकाबरीन के, मर्दों के लिए भी औरतों के लिए भी, कि अपनी जिंदगी में आजिजी पैदा करो, तकब्बुर कभी नहीं, किसी के सामने तकब्बुर न करो, वरना कभी अल्लाह की तरफ से मदद नहीं आएगी, याद रखो। इनके भी वाकिया है हजरत मौलाना शेखुल हिंद का। हजरत मौलाना शेखुल हिंद से एक आदमी मिला, एक आदमी अजमेर से आलिम था, तो उन्होंने कहा चलो मैं देवबंद जाकर शेखुल हिंद की मुलाकात करूं, जियारत करूं। तो वो रेलगाड़ी से, ट्रेन से देवबंद आए और वहां एक टांगे वाले से कहा मुझे मौलाना शेखुल हिंद से मुलाकात करना है। वो पहचानते नहीं थे, बस शेखुल हिंद बहुत बड़े अल्लामा थे, शेखुल हिंद तो उस जमाने के। अब उन्होंने कुरान का तर्जुमा माल्टा की जेल में लिखा है बगैर किसी तफसीर के। अल्लामा कश्मीरी फरमाते अगर उर्दू में कोई तर्जुमा कुरान उतरता तो उनकी तरफ उठा, सबसे पहले उन्होंने कुरान का तर्जुमा माल्टा की जेल में लिखा। तो शेखुल हिंद के नाम से मशहूर थे, मगर देवबंद में वो मशहूर थे बड़े मौलवी साहब, छोटे मौलवी ने बड़े मौलवी साहब, वैसे शेखुल हिंद से सारी दुनिया मशहूर थे लेकिन वहां देवबंद उनको क्या कहते थे, बड़े मौलवी साहब, आवाम लोग कहते। तो टांगे वाले ने पूछा क्या बड़े मौलवी के पास जाना है, तो टांगे वाला होता है ना घोड़े, बड़े मौलवी साहब के पास जाना चाहते हो, उन्होंने कहा हाँ बड़े मौलवी साहब के पास जाना चाहता हूं। और टांगे वाले ने हजरत शेखुल हिंद के घर के दरवाजे पर उतार दिया, ये है बड़े मौलवी साहब का घर, वो तो जैसे टैक्सी वाला उतार देता ना, गर्मी का जमाना था तो दरवाजे पर नॉक किया, शेखुल हिंद का दरवाजा, तो एक आदमी अंदर से निकला, बनियान पहना हुआ था, लुंगी पहना। उन्होंने कहा भाई मैं मोहम्मद हसन मौलाना हूं, अजमेर से आया हूं। कहां से, अजमेर। उन्होंने नहीं पहचाना कि ये मेरा नाम मुइनुद्दीन है। और तो अंदर से आने वाले जो थे वो शेखुल हिंद ही थे लेकिन लुंगी पहनी थी और बनियान पहना था। कहा आइए आइए घर में तशरीफ लाइए, अंदर बैठे। जब बैठ गए तो फिर उन्होंने कहा आप मौलाना को बतला दें कि मैं मुइनुद्दीन अजमेरी आया हूं। उन्हीं पहचान तो यही मौलाना है शेखुल हिंद ने। उन्होंने कहा हजरत आप गर्मी में आए हैं तशरीफ रखे, फिर पंखा जलाना शुरू किया, ऐसा तो उस जमाने में तो पंखे नहीं थे ना, हाथ से पंखे जलाना शुरू किया। जब कुछ देर गुजर गई तो मौल साहब ने कहा भाई बताओ ना जाकर के हजरत को, मैं आ चुका हूं मुल्ले के लिए आया हूं। उन्होंने कहा अच्छा अभी अभी भी बतलाता हूं, यानी कह रहे मैं ही हूं और खिदमत किए जा रहे हैं, दूर से आए एक आदमी है ना मेहमान की खिदमत। तो फिर अंदर तशरीफ ले, अंदर गए, कहा हजरत ने खाना खा लो। वो खाना लेकर आए, भाई मौलाना ने कहा मैं खाना अभी नहीं खाऊंगा, पहले मुझे हजरत से मिलना है, तो मैं तो मिलने आया हूं खाने नहीं आया हूं, मुझे मिला दो ना उनसे। तो हजरत अब खाना तो खा ले, पहले खाना तो खा ले, अभी उनसे मुलाकात हो जाएगी खाने के बाद फौरन। तो खाना खाया, पानी भी पिलाया। अब मौलाना मोइनुद्दीन साहब नाराज होने लगे, यार अजीब आदमी है, बार बार कह रहा हूं उनको बुलाओ ना, उनको बुलाओ, मैं मिलने आया हूं कितना दूर से। तो कहा यहां तो शेखुल हिंद तो कोई नहीं है, अलबत्ता महमूद यहां आपके सामने मौजूद है। यहां शेखुल हिंद हिंदुस्तान का शेख कोई नहीं है, मैं महमूद रहसन आपके सामने मौजूद हूं। तवाज़ु तो देखो,
बात समझ आ रही है? बात मेरी समझ आ रही है?
तो अगर मुझे कोई आदमी, मैं कह भाई अगर वैसे ही बुला दे, अंकल कह दे मुझे, अरे मुझे अंकल, मैं मुफ्ती साहब हूं, मैं हाफिज हूं, मैं कारी हूं, मुझे अंकल कह दे, कितना गुस्सा आता है। अरे तेरा मुफ्ती होना, तेरा कारी होना, तेरा शेख होना कुछ नहीं है, अल्लाह सबसे बड़ा है।
बात समझा रही?
तो मौलाना मोइनुद्दीन साहब को जब पता चला कि शेखुल हिंद कहलाने वाले तो महमूद रजन साहब, ये जिन्होंने पंखा भी जलाया, जिन्होंने पानी भी पिलाया, बल्कि बाद मरतबा तो है कि वो मेहमान आते थे, पहचानते थे, तो उनके पैर भी दबाते, भाई बहुत दूर से बैठे बैठो, अभी हजरत तो आ जाएंगे, मुलाकात हो जाएगी, पैर भी दबाते थे। ये थे बुजुर्गों का ये रंग था मुफ्ती मुजफ्फर हुसैन का, भी वक्त नहीं, वरना वाकयात अजीब अजीब हमारे उलमा देवबंद के बहुत ज्यादा वाकयात है। हजरत मौलाना मुजफ्फर हुसैन साहब का वाकया, शेखुल हिंद का एक और वाकया, मौलाना याकूब साहब नानोटवी का वाकया, तवाज़ू के इतने वाकयात हैं। इसीलिए बस एक आज का जो सबक है हमारा इस हदीस में फरमाया, तीन चीजें मैं इंशाल्लाह आइंदा, अब तो बयान नहीं होगा, जनवरी में होगा इंशाल्लाह, छुट्टी ले रहा हूँ। अच्छा। तो नहीं बात कहते होंगे क्या छुट्टी, पूरा साल तो मैंने बयान किया, पूरा साल तो किया मैंने, लेकिन याद रखना कि तवाज़ु का प्रोग्राम अगर देखते हैं चलो, लेकिन छुट्टी है मस्जिद की तरफ से तो हम छुट्टी लेते हैं इंशाल्लाह। तो इंशाल्लाह मैं अभी जनवरी के क्या करूँ, कर दूँ, अगर तुम लोग आने के लिए राजी हो तो चलो मैं आ जाऊंगा, उसमें कोई अर्ज नहीं है, यहीं पढ़ूंगा, छुट्टी है मेरी, लेकिन मैं आओगे ना तो लेडीज इंशाल्लाह, इंशाल्लाह ओके, वी विल डू वन मोर वीक नेक्स्ट वीक इंशाल्लाह, ठीक है, फिर छुट्टी लेंगे। चलो तो नेक्स्ट वीक इंशाल्लाह इसी पर बयान कर लेंगे, तवाजू और आजिजी और तकब्बुर क्या चीज है। बस ये हदीस का तर्जमा कर देता हूँ, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सदका खैरात करने से माल कभी कम नहीं होता, जितना सदका करो माल बढ़ता है। आगे फरमाया, माफ करने से अल्लाह कभी जलील नहीं करता, किसी को माफ कर देंगे तो अल्लाह बहुत इज्जत देता है। तीसरी बात, जो अल्लाह के लिए तवाज़ु इख्तियार करेगा तो अल्लाह तबारक व तआला उसके दर्जात को बहुत बुलंद कर देंगे। इंशाल्लाह इसी हदीस पर और भी बात करेंगे कि तवाज़ु कितनी बड़ी चीज है और तकब्बुर कितनी खतरनाक चीज है। तो आज के सबक में मैंने बताया कि तकब्बुर सारे गुनाहों की जड़ है और तवाजु सारी नेकियों की जड़ है। समझ आ रही बात? अल्लाह सबको अमल की तौफीक अता फरमाए। اللهم صل على سيدنا اللهم يا ربي لك الحمد كما ينبغي لجلال وجهك ولعظيم سلطانك يا ارحم الراحمين يا ذا الجلال والاكرام يا حنان يا منان يا بديع السماوات والارض يا بديع السماوات والارض اللهم صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم। या अल्लाह हमारी इस मजलिस से दर्स को कबूल फरमा, या अल्लाह दर्स मजलिस दर्स हदीस को कबूल फरमा, हम सब का आना, हमारी माँ और बहनों का आना कबूल फरमा, सब लोग अपने काम काज छोड़कर दूर दूर से तेरे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तेरे प्यारे की बात सुनने के लिए आते हैं, सब का आना कबूल फरमा, सब का मिलजुल कर बैठना कबूल फरमा। ऐ अल्लाह हमें तवाज़ु नसीब फरमा, हमें तवाज़ु नसीब फरमा, हमें अपने अकाबिरीन ऐ अल्लाह उनकी ज़िंदगी और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम और साहबा की ज़िंदगी की तरह आजिज़ी और तवाज़ु वाली ज़िंदगी गुजारने की तौफीक नसीब फरमा। या अल्लाह हम सब के गुनाहों को माफ़ फरमा, या अल्लाह हम सब के गुनाहों को माफ़ फरमा, या अल्लाह हमारी परेशानियों को दूर फरमा, हमारी मुश्किलों को आसान फरमा। या हन्नान या मन्नान, या हन्नान या मन्नान, ईमान पर कायम दायम रखना। ऐ अल्लाह तकब्बुर से, हसद से, बुग्ज से, कीना और कपट से, गीबत से, बोहतान से हम सब की हिफाजत फरमा, हमारी आला औलाद और नस्लों की हिफाजत फरमा। या अल्लाह हमारी जिंदगियों में खुशियाँ नसीब फरमा, ऐ अल्लाह हमारी जिंदगियों में सुकून नसीब फरमा, आफो आफियत नसीब फरमा, हमारी औलादों को हमारी आँखों की ठंडक बना। या अल्लाह या रहमान या रहीम, बहुत सारे लोगों ने दुआ के लिए कहा है, अल्लाह हम क्या दुआ करेंगे सबके लिए, बस ये तेरे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की प्यारी प्यारी बातें सुनाते हैं, इनकी प्यारी बातें सुनकर उसकी मजलिस में हम अल्लाह उन्हीं का वास्ता देकर, ऐ अल्लाह तेरा प्यारा है नबी सल्लल्लाहु अलैहि वसल्लम, उन्हीं का वास्ता देकर हम तुझसे दुआ करते हैं कि अल्लाह सब की मगफिरत फरमाए। سب کی مغفرت فرما. اے اللہ ہماری آل اولاد، ہمارے ماں باپ کی اور ہمارے اساتذہ اور رشتہ داروں کی مغفرت فرما، بھائی بہنوں کی مغفرت فرما، دوست احباب کی مغفرت فرما، جہاں کہیں ہمارے ملنے والے اے اللہ محسنین، محبت رکھنے والے محبین، اسی طرح تعلق رکھنے والے جہاں کہیں ہیں اور ہم سے بیعت ہونے والے، اے اللہ سب کی مغفرت فرما، ساری امت کی مغفرت فرما، زندوں کی مردوں کی مغفرت فرما، زندوں کی مردوں کی مغفرت فرما، ایمان پر قائم دائم رکھنا اور ایمان پر موت نصیب کر دینا. یا اللہ یا رحمان، شوہر کو بیوی کے ساتھ، بیوی کو شوہر کے ساتھ محبت نصیب فرما، جھگڑوں کو ختم فرما، جھگڑوں کو ختم فرما، جھگڑوں کو ختم فرما. جن کے گھروں میں اے اللہ لڑائیوں کی آگ لگی ہوئی ہے، اے اللہ اپنے فضل سے وہاں اس جھگڑوں کو محبت سے بدل دے، اے اللہ اس پریشانی کو سکون سے بدل دے، آپس میں محبت مودت نصیب فرما. یا اللہ ہماری اے اللہ آنے والی ہر قسم کی بیماریوں سے حفاظت فرما، آنے والی ہر قسم کے دکھ دردوں سے اور فتنوں سے ہماری آل اولاد کی حفاظت فرما. یا اللہ یا رحمان، جو مانگا وہ بھی عطا فرما. اللہ ہم تیرے نبی صلی اللہ علیہ وسلم کی بات کو سنتے ہیں، سناتے ہیں، اس کو قبول فرما، اخلاص نصیب فرما. نبی اکرم صلی اللہ علیہ وسلم کے صدقے تو پھیل، ہماری دعاؤں کو اپنے فضل و کرم سے قبول فرما. وصلی اللہ تعالیٰ سیدنا محمد وآلہ وسلم.